الحمد لله وكفى والسلام على عباده الذين اصطفى اما بعد. سورة الرحمن کی تفسیر چل رہی تھی. آج کی آیات ہیں ولمن خوف مقام ربه جنتان, جو اپنے رب کے سامنے کھڑا ہونے سے ڈر گیا اس کے لیے دو جنتیں ہوں گی. اب دو جنتوں کا ترجمہ مفسرین نے یوں کیا ہے کہ جنت میں دو گھر ملیں گے, جیسے ایک آدمی کا گھر فیصل آباد میں بھی ہے, کراچی میں بھی ہے, جنگ میں بھی ہے اور دبئی میں بھی ہے. بعض لوگوں کا ایک گھر لاہور میں ہوتا ہے اور ایک گھر مکہ مکرمہ میں ہوتا ہے. تو دنیا میں بھی دو دو گھر ہوتے ہیں. تو جو اللہ تعالیٰ سے ڈرنے والے لوگ ہوں گے, گناہوں سے بچنے والے لوگ ہوں گے, ان پر اللہ کا یہ خاص احسان ہوگا, اللہ ان کو جنت میں دو گھر عطا فرمائیں گے. اور بعض مفسرین نے کہا نہیں, اس کا ترجمہ یہ ہے کہ اس کو دو جنتیں ملیں گی, ای جنت دنیا و جنت الآخرہ. آخرت میں تو اللہ اس کو جنت دیں گے ہی صحیح, اللہ اس کی دنیا کی زندگی کو بھی جنت کا نمونہ بنا دیں گے, تو دو جنتیں ہو جائیں گی. اور واقعی ایسا ہوتا ہے کہ جو بندہ گناہوں سے بچ کے زندگی گزارتا ہے, اللہ اس کی دنیا کو جنت کا نمونہ بنا دیتے ہیں. کوئی ان کو غم نہیں ہوتا, کوئی پریشانی نہیں ہوتی. ہمارے لیے پریشانیاں ہوتی ہیں جو ہمیں بے چین کر دیتی ہیں, اور ان کی پریشانیاں صرف ظاہر میں نظر آتی ہیں, ان کا دل پریشان نہیں ہوتا. اللہ والوں کی مثال ایسی ہے جیسے شیشے کا بنا ہوا کمرہ, ایئر کنڈیشن, تو انسان اس کے اندر بہت مزے کے ساتھ بیٹھا ہے, کھا پی رہا ہے اور انجوائے کر رہا ہے, اور باہر آندھی چل پڑے, تیز آندھی. اب وہ اپنی آنکھوں سے دیکھ رہا ہے کہ جھکڑ چل رہے ہیں, درخت گر رہے ہیں, چیزیں ادھر سے ادھر کے ادھر جا رہی ہیں, طوفان مچا ہوا ہے, مگر اس پر اس طوفان کا کوئی اثر نہیں ہوتا. اس لیے وہ تو شیشے کے کمرے کے اندر ہوتا ہے, جو طوفان ہوتا ہے وہ باہر ہوتا ہے, اس تک نہیں پہنچ سکتا. یہی مثال اللہ والوں کی ہے کہ اللہ والوں پر پریشانیاں آتی ہیں مگر ان کے ظاہر تک رہتی ہیں, ان کے دل تک رسائی نہیں پا سکتی. ان پریشانیوں میں بھی ان کے دل بہت مطمئن ہوتے ہیں. طوفان کر رہا تھا میرے عزم کا طواف, طوفان کر رہا تھا میرے عزم کا طواف, دنیا سمجھ رہی تھی کہ کشتی بھنور میں ہے. لوگ سمجھتے ہیں کشتی بھنور میں آ گئی, حالانکہ وہ تو طوفان ان کا طواف کر رہا ہوتا ہے. اس لیے دنیا کی زندگی جنت کا نمونہ بن جاتی ہے. چنانچہ بعض بزرگوں نے تو خود فرمایا کہ جنت کا مزہ آ رہا ہے, یعنی جیسا سکون بندے کو جنت میں ملے گا ویسا سکون اللہ بندے کو دنیا میں دے دیتے ہیں. حضرت مولانا قاسم نانوتوی رحمۃ اللہ نے ایک جگہ فرمایا ہے کہ جنت میں جنتی کو جو جنت ملے گی تو اللہ تعالیٰ گویا اس کو ایک چھوٹی سی خدائی دے دیں گے, جو سوچے گا جو چاہے گا وہ ہو جائے گا. وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ, تو جو چاہے گا وہی ہوگا, اور اسی کا ایک نمونہ اللہ والوں کو دنیا میں دکھا دیتے ہیں. جو واقعی اللہ والا بن جاتا ہے, اس کی زبان سے بات نکلتی ہے, اللہ اس کو پورا کر دیتے ہیں اور اس کو مقام تسخیر عطا فرما دیتے ہیں. سیدنا عمر رضی اللہ تعالیٰ عنہ کا حال دیکھیے, مدینہ طیبہ میں ہے تو زمین میں زلزلہ آیا, تو انہوں نے اپنا پاؤں زمین کے اوپر مارا اور کہا اے زمین تو کیوں ہلتی ہے, کیا میں نے تیرے اوپر عدل قائم نہیں کیا؟ زمین کا زلزلہ ختم ہو جاتا ہے. خطبہ دیتے ہوئے کہتے ہیں یا ساریت الجبل, اور ان کے یہ الفاظ ہوا سینکڑوں میل دور تک پہنچا دیتی ہے. دریائے نیل کا پانی سال میں بند ہو جاتا تھا اور وہاں کے لوگ ایک خوبصورت لڑکی کو دریا میں ڈالتے تھے और उसकी कुर्बानी देने पर पानी फिर चलता था। जब मुसलमानों ने मिस्र फतह किया तो एक वक्त आया कि दरिया नील का पानी बंद हो गया, तो जो मुसलमान कमांडर इन चीफ थे उन्होंने हजरत उमर नानो से पूछा कि हजरत यहां की एक तरतीब तो यह है, अब हमने यहां कब्जा कर लिया तो हम क्या करें। तो हजरत उमर रजी अल्लाह तआला ने दरिया नील के नाम खत लिखा, ऐ दरिया अगर तू अपनी मर्जी से चलता है तो मत चल, और अगर अल्लाह की मर्जी से चलता है तो अमीर मोमिनीन उमर अल खताब से हुक्म देता है कि तू चल। और वो खत पानी के अंदर डलवाया गया, उस वक्त से दरिया नील का पानी चलना शुरू हुआ और आज तक फिर कभी बंद नहीं हुआ। तो हवा ने बात मानी, जमीन ने बात मानी, पानी ने बात मानी, आग ने भी बात मानी। मदानों के जमाने में पता चला कि एक तरफ से आग निकली है जो मदीना तैयबा की तरफ बढ़ रही है। उमर लानों ने तमीम जाहिर लानों को बुलाया और फरमाया कि जाए आग जहां से निकली थी उसको वहीं वापस दाखिल कराए। तमीम जाहिर लानों गए, अहदीस में आता है जैसे कोई अपने कपड़े का एक हंटर बना लेते हैं ना, उन्होंने अपनी चादर का इस तरह हंटर बना लिया, आग की तरफ चादर फेंकते थे और आग पीछे हटती जाती थी, हत्ता कि जिस गार से निकली थी उसी गार में फिर वापस चली गई। हर के आशिक शुद्ध जमाले जात रहा, ओस्त सैयद जुमला मौजूदात रहा। जो अल्लाह ताला की जात का आशिक बन जाता है वो तमाम मखलूकात का सरदार बन जाता है, फिर सारी मखलूकात उसकी बात मानती है, हत्ता के जानवर भी बात मानते हैं। एक सहाबी रजी अल्लाह ताला नो, उनका नाम था सफीना, एक दफा बाहर रह गए, अपने काफिले से बिछड़ गए। अब वो परेशान थे कि जंगल में रास्ते का पता नहीं तो मैं काफिले तक कैसे पहुंचूंगा। इतने में उन्हें शेर नजर आया, उन्होंने शेर को बुलाया कि शेर तू इंसानों की महक सूंघता है, तुझे पता चल जाता है, मुझे काफिले तक पहुंचा क्या। शेर ने आके दो मिलाई खड़ा हो गया, वो शेर के ऊपर इस तरह बैठ के जैसे गधे के ऊपर बैठते हैं, और शेर उनको लेकर काफिले तक पहुंचाकर फिर वापस आया। तो जो बंदा है मोमिन बनता है, जो अल्लाह का आशिक बनता है, इस तरह फिर सारी दुनिया का वो सरदार बन जाता है। चुनांचे जब ततारियों ने फतह किया मुसलमानों के इलाके को, बगदाद को, तो मुसलमान बहुत ज्यादा उनसे खौफजदा थे। एक शहर था उसका नाम था दरबंद। ततारियों ने सोचा कि अब दरबंद जाते हैं तो दरबंद के सारे लोग ही वहां से चले गए। सिर्फ एक बुजुर्ग थे, उनका नाम था सैयद अहमद दरबंदी, नक्शबंदी सिलसिला के बुजुर्ग थे। वो बस मस्जिद के अंदर बैठे मुराकबा कर रहे थे, बाकी शहर के सारे लोग चले गए। जब ततारी शहजादा शहर में दाखिल हुआ तो वो हैरान हो गया कि हमारा रोब कितना है कि हमारे आने से पहले मुसलमानों ने खुद ही शहर खाली कर दिया। उसने लोगों से पूछा कि बताओ पूरे शहर में कोई बंदा है। उसे इतला दी गई जी कि एक बूढ़ा सा बंदा है और वो मस्जिद के अंदर बैठा हुआ है। उसने कहा उसे गिरफ्तार करके मेरे पास लाओ। अहमद दरबंदी को बेड़ियां पहना दी गईं, हाथ में हथकड़ियां लगा दी गईं और उनको शहजादे के सामने पेश किया गया। शहजादे ने पूछा कि सारे शहर के लोग भाग गए, तुम क्यों नहीं भागे। उसने कहा जी मैं अपने घर को छोड़ के अल्लाह के घर में आ गया था, मस्जिद में आ गया था, अब मुझे किसी चीज की परवाह नहीं। उसने कहा अच्छा अब तुम्हें जो गिरफ्तार करके पेश किया तो क्या तुम्हारा अल्लाह तुम्हें छुड़वा लेगा। उन्होंने कहा हां। इसके बाद उन्होंने कहा अल्लाह। जैसे ही उन्होंने अल्लाह कहा ना, उनकी इतनी मोटी मोटी हथकड़ियां जो थी वो टूट के नीचे गिर गई। वो शहजादा बहुत ज्यादा मुतासिर हुआ। फिर वो वक्तन फक्तन उनको मिलता रहा और 30 साल के बाद जब वो शहजादा बादशाह बना, उसने इस्लाम लाने का अपना इकरार कर लिया और उसकी वजह से सारी तातारी कौम जो थी वो मुसलमान हो गई। तो एक बंदे की وجہ سے اللہ نے پھر تخت و تاج مسلمانوں کو واپس لوٹا دیا اور اللہ نے ان کے دنیا میں عزتیں دکھا دی. علامہ اقبال نے کیا پیارے شعر کہے ہیں, ہاتھ ہے اللہ کا بندہ مومن کا ہاتھ, غالب و کارآفرین کار کشا کار ساز, خاکی و نوری نہاد بندہ مولا صفات, ہر دو جہاں سے غنی اس کا دل بے نیاز, اس کی امیدیں قلیل اس کے مقاصد جلیل, اس کی ادا دل فریب اس کی نگاہ دل نواز, نرم گمے دفتجو نرم گمے گفتگو, گرم دمے جستجو, رزم ہو یا بزم ہو پاک دل پاک ساز, عقل کی منزل ہے وہ عشق کا حاصل ہے وہ, حلقہ آفاق میں گرمی محفل ہے وہ. تو جو بندہ صحیح معنوں میں مومن بن جاتا ہے اللہ تعالیٰ اس کی دنیا کی زندگی کو جنت کا نمونہ بنا دیتے ہیں. ولیمن خوف مقام ربی جنتان, اور جو اپنے رب کے سامنے کھڑے ہونے سے ڈر گیا اس کو اللہ تعالیٰ دو جنتیں عطا فرمائیں گے, ایک جنت اس کو آخرت میں ملے گی اور ایک اللہ تعالیٰ دنیا کی زندگی کو بھی اس کے لیے جنت کا نمونہ بنا دیں گے. چنانچہ گناہوں سے بچنے پر اللہ تعالیٰ کی طرف سے بہت برکتیں بندے کو اس دنیا میں نصیب ہوتی ہیں. کتابوں میں ایک واقعہ لکھا ہے کہ مصر کا ایک لوہار تھا, وہ گرم لوہے کو ہاتھ سے اٹھا لیتا تھا اور گرم لوہا اس کے جسم کو نہیں دباتا تھا, جلاتا تھا. ایک دن کسی نے اس سے پوچھا کہ یہ کیا معاملہ ہے, آگ تو جلاتی ہے, آپ بالکل سرخ گرم لوہے کو اپنے ہاتھ سے نکال لیتے ہیں آگ سے اور آپ کے ہاتھ کو آگ نہیں جلاتی. اس نے کہا, بھئی میں کوئی بہت بڑا ولی نہیں ہوں, کوئی بڑا بزرگ نہیں ہوں, ایک عام سا آدمی ہوں, گناہگار ہوں, خطا کار ہوں, لیکن کسی کی دعا مجھے لگ گئی. اس نے کہا, کس کی دعا لگ گئی؟ کہنے لگا کہ میں اپنا کام کر رہا تھا, میرے پاس ایک عورت آئی, شکل و صورت کی اچھی تھی, مجھے کہنے لگی کہ مجھے کچھ ضرورت ہے, مجھے پیسے دینے, تو مجھے شیطان نے اکسایا. میں نے اسے کہا, اچھا میں تجھے پیسے دے دیتا ہوں, اس کے بدلے تو میری خواہش پوری کر دے. وہ ہچکچاتی رہی پہلے تو, لیکن چونکہ مجبور تھی کہنے لگی چلو ٹھیک ہے. میں نے اس کو پیسے دے دیے. پھر جب میں نے اسے کہا کہ اب مجھے بھی خواہش پوری کرنے دو, تو وہ مجھے کہنے لگی, دیکھو میں نے کبھی گناہ نہیں کیا, تم اللہ کی مہر کو مت توڑو, کیوں گناہ کرتے ہو؟ میرے دل میں نرمی آ گئی اور میں نے کہا, ٹھیک ہے چلو, پیسے تو میں نے تمہیں دے دیے ہیں, اب تم یہاں سے چلی جاؤ. جب وہ جانے لگی تو اس نے مجھے دعا دی, یا اللہ اس بندے نے گناہ کو چھوڑا ہے, تو اس کے بدلے اس کو دنیا آخرت کی آگ سے بچا لینا. اس کی دعا ایسی لگی کہ اس دن سے جب میں آگ میں ہاتھ ڈالتا ہوں آگ میرے ہاتھ کو نہیں جلاتی. تو یوں اللہ تعالیٰ گناہوں سے بچنے والوں کو دنیا اور آخرت کی عزتیں عطا فرماتے ہیں. چنانچہ فرمایا, ولیمن خوف مقام ربہ جنتان فبأی آلاء ربکما تکذبان, پس اے جنوں اور انسانوں تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے؟ زواتا افنان, دو سرخ باغ, دو باغ ہوں گے سب زیادہ شاخوں والے. اگر درخت ہو اور اس کی شاخیں کم ہو تو درخت اچھے نہیں لگتے, خوبصورت وہی درخت لگتے ہیں جن کی شاخیں بہت زیادہ ہوں, وہ پتوں سے اور پھلوں پھولوں سے لدے ہوئے ہوتے ہیں. تو تو اللہ تعالیٰ فرماتے ہیں کہ ان کے لیے دو باغ ہوں گے جو بہت زیادہ گہرے سبز ہوں گے اور پتوں سے اور پھلوں سے لدے ہوئے ہوں گے. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم اپنے رب کی کون کون سی نعمتوں کو چھٹلاؤ گے. فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ, اس میں دو چشمے ہوں گے جن میں سے پانی جاری ہوگا. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس تم اپنے رب کی کون کون سی نعمتوں کو چھٹلاؤ گے. فِيهِمَا مِنْ كُلِّ فَاكِهَةٍ زَوْجَانِ, اور اس باغ میں ہر پھل کا جوڑا ہوگا. ہر پھل کا جوڑے سے کیا مطلب؟ کہ خشک پھل بھی ہوگا تر پھل بھی ہوگا. جیسے کھجوریں تر بھی کھائی جاتی ہیں اور خشک کر کے بھی کھائی جاتی ہیں, تو وہاں بھی اسی طرح ہوگا کہ ہر پھل دو طرح کا ہوگا. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, تم اپنے رب کی کون کون سی نعمتوں کو چٹلاؤ گے. متقین علی فرشم بطائن و استبرق, تو جنتی لوگ بیٹھے ہوئے ہوں گے اپنے بستروں کے اوپر جن کے استر ریشم کے ہوں گے. یعنی اگر ان کے غلاف ریشم کے ہیں تو اندر کتنی نرم چیز ہوگی ان کے اندر. ان نرم بستروں کے اوپر وہ بیٹھے ہوں گے. وَجَنَ الْجَنَّتَيْنِ دان, اور ان کے پھل ان کے بہت قریب ہوں گے. حدیث مبارکہ میں آتا ہے کہ جنتی کو پھل توڑنے کی ضرورت پیش نہیں آئے گی. وہ ارادہ کرے گا, بیٹھا ہوگا لیٹا ہوگا یا کھڑا ہوگا, تو پھل والی شاخ اس کے قریب ہو جائے گی اور وہ پھل کو وہیں بیٹھے بیٹھے لے گا. اس کو کہیں جانے کی بھی ضرورت نہیں ہے. اللہ تعالیٰ جس جگہ پر وہ بیٹھے ہے وہیں پر اس کو پھل پہنچائیں گے. وَجَنَ الْجَنَّتَيْنِ دان, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پس اپنے رب کی تم کون کون سی نعمتوں کو جھٹلاؤ گے. فِيهِنَّ قَاصِرَاتُ الطَّرْفِ, اور اس میں عورتیں بھی ہوں گی جو اپنی نگاہیں نیچی رکھنے والی ہوں گی. جو باہیا عورتیں ہوتی ہیں ان کی نگاہیں نیچی ہوتی ہیں, اور مردوں کے لیے یہ خوشی کی بات ہوتی ہے کہ ان کی بیویاں نگاہوں کی حفاظت کرنے والی ہوں. خاوند کی طرف ان کی نگاہ اٹھے, کسی اور طرف اٹھے ہی نہیں. تو ان کے بارے میں اللہ فرماتے ہیں کہ جنت میں ان کی بیویاں ایسی ہوں گی قاصرات الطرف, وہ اپنی نگاہوں کو نیچے رکھنے والی ہوں گی. لن یتمثن انس قبلہم ولا جان, ان کو کسی جن اور کسی انسان نے چھوا ہی نہیں ہوگا. یعنی جو جن عورتیں ہوں گی ان کو جن مرد نے نہیں چھوا ہوگا, اور جو انسان عورتیں ہوں گی ان کو کسی انسان نے نہیں چھوا ہوگا. اس سے کہنے کا مطلب یہ کہ وہ باقرہ عورتیں ہوں گی, اور ایسی عورتیں ہوں گی جو بالکل پاک باز عورتیں ہوتی ہیں. اللہ تعالیٰ ان کو جنت میں ایسی بیویاں بھی عطا فرمائیں گے. جنت میں مومن کو اس کی بیوی بھی ملے گی, اور بیوی کے ساتھ بہت ساری حوریں بھی ملیں گی. اب نوجوان لوگ جو ہیں وہ اس تذکرے کو سن کے بڑا خوش ہوتے ہیں. اس پر کسی نے شعر بنایا ہے, جنت میں جب مومن جائے گا تو کیسی وہ گھڑی ہوگی, سنائے ہم نے حوروں کے ساتھ بیوی بھی کھڑی ہوگی. تو پریشان ہونے کی بات نہیں دو وجوہات سے. ایک تو یہ کہ بیویوں کے اندر جو دنیا کے اندر ہوتا ہے نا کینہ حسد یہ چیزیں, وہ جنت میں نہیں ہوگا. اور دوسرا یہ کہ جنت میں گناہ نہیں ہوگا. لہذا اگر مرد کو کام کرنے والی عورتیں مل بھی جائیں گی تو وہ حوریں جنت کی ماسیاں ہوں گی, گھر کی مالکہ انسان کی اپنی بیوی ہوگی. اب جو اچھے لوگ ہوتے ہیں وہ اپنی بیوی کے ساتھ جو تعلق رکھتے ہیں وہ گھر کی ماسیوں کو تو اس نظر سے نہیں دیکھ سکتے. اس لیے حوریں جتنی بھی ہوں گی وہ حقیقت میں بیوی کی خدمت کے لیے ہوں گی. एक मोमना औरत को एक हूरे ईन अता की जाएगी और एक हूरे ईन की 70,000 हूरे और खादमा होंगी। अब इतनी हूरों का किसी बंदे ने अचार डालना होता है? इसका मतलब यह कि काम के लिए जैसे बड़ा घर होता है ना, तो दो काम करने वालियां काफी नहीं होती, 10-12 रखनी पड़ती हैं। महलात में सैकड़ों औरतें होती हैं जो काम के लिए रखी जाती हैं। तो जन्नत में तो एक शाही होगी जो अल्लाह बंदे को अता फरमाएंगे, तो अगर जन्नत में हजारों काम करने वाली भी औरतें मिल जाएं तो कौन सी अचंभे की बात है? जो उनके जिम्मे काम होगा वो कर रही होंगी। अच्छा, ये हूरें कौन होंगी? ये अल्लाह ताला ने जन्नती मखलूक है जो बनाई ही मोमनों के लिए होगी। चुनाचे मौदूदी साहब ने यहां पर गलती खाई, उन्होंने अपने तफसीर में लिखा कि काफरों की जो छोटी बेटियां होती हैं ना, लड़कियां, और बलूगत से पहले फौत हो जाती हैं, उनको अल्लाह ताला जन्नत में हूरे बनाकर मोमनों को अता कर देंगे। ये उनकी गलती थी, उलमा ने इस पर उनका ताकुब किया, तो वो कहने लगे जी कि उलमा मेरे पीछे पड़ गए हैं, मैं क्या करूं। लेकिन उनको ये बात समझ ना आई कि हूरे खाक की मखलूक नहीं है, हूरे नूरी मखलूक हैं। उनको अल्लाह ने कस्तूरी से और जाफरान से और खुशबू से बनाया है। हम मट्टी से बने हैं और ऐसे हैं, जो कस्तूरी की खुशबू से मखलूक बनी होगी वो क्या होगी? उनका खमीर ही खुशबू से है, वो खाक की मखलूक नहीं है। इसलिए नबी रिसाल ने फरमाया कि एक हूर इतनी खूबसूरत होगी कि अगर आसमान दुनिया से नीचे अपनी एक उंगली निकाल दे तो सूरज की रोशनी बांध पड़ जाए, अगर मुर्दे से कलाम कर दे तो मुर्दा जिंदा हो जाए, अगर समुन्दर के अंदर अपनी थूक डाल दे तो समुन्दर का पानी मीठा हो जाए। ये खिदमतगार होगी औरत जो अल्लाह ताला मोमिन की बीवी को दुनिया में आखिरत में अता फरमाएंगे। वाकई ये कि आखिरत में अगर किसी बंदे ने भी अपनी ख्वाहिश पूरी करनी है तो मर्द के लिए उसकी बीवी वहां मौजूद होगी। अब सवाल पैदा होता है कि कोई बंदा अगर कुंवारा फौत हो गया, तो भाई जो कुंवारा फौत हो गया तो अल्लाह किसी हूर को उसकी बीवी बना देंगे। उम्मे सलमा रजी अल्लाह तआला अन्हा उम्मुल मोमिनीन ने पूछा, ऐ अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, क्या हूरे जन्नती औरतों से ज्यादा खूबसूरत होंगी? तो नबी साहब ने फरमाया, नहीं, जन्नती औरतें इतनी खूबसूरत होंगी कि हूरे उनके चेहरे को देखकर ताज्जुब किया करेगी। यानी हूरे अगर इतनी खूबसूरत हैं तो मोमिन की बीवी वहां कितनी खूबसूरत होगी कि हूरे उन औरतों को देख के जो मोमना है ताज्जुब किया करेंगी। उन्होंने पूछा कि ये नूर उनको कहां से मिलेगा? तो नबी रिसाल ने फरमाया, क्या उन्होंने दुनिया में नमाजें नहीं पढ़ी, रोजे नहीं रखे? इन मोमना औरतों ने जो दुनिया में पर्दे का ख्याल रखा, नमाजें पढ़ी, रोजे रखे, इस मुशक्कत की वजह से अल्लाह ताला क्यामत के दिन इनको चेहरे का नूर अता फरमाएंगे, वो ऐसा होगा कि उसके ऊपर हूरे भी ताज्जुब किया करेंगी, इतना खूबसूरत इनको बना देंगी। उस वक्त ये खुश होंगी, हम अच्छा किया, हम दुनिया में नकाब किया करती थी, अपना चेहरा गैर मर्दों से छुपाती थी, उसके बदले आज अल्लाह ने हमारे चेहरे को कितना खूबसूरत कर दिया। अब चूंकि दुनिया में दिल के अंदर बहुत गंद होता है, तो जैसा गंद होता है वैसे ख्याल आते हैं। चुनाचे बाद लोग सवाल पूछते हैं, वो जी मर्दों को मिलेंगी हूरें तो औरतों को क्या मिलेगा? भी औरतों को उनका खाविंद मिलेगा, वो कोई दुनिया नहीं है कि जहां एक औरत जो है वो एक का तो बीवी है और दूसरों के साथ नजायज ताल्लुकात बना के रखती है, वो जन्नत है। सब गंद दिल से निकल जाएगा, साफ शफाफ दिल होंगे तो बीवी अपने खाविंद के साथ बहुत मुतमिन होगी, उसको इधर उधर मर्दों की जरूरत ही नहीं। चुनाची उलमा ने इस बात को यूं समझाया है कि एक अफसर हो ना तो उसके कई मातहत हो तो अच्छा लगता है कि ये चार बंदे इसके मातहत हैं या दस बंदे इसके मातहत हैं। तो एक मर्द की एक बीवी हो, दो बीवी हो, तीन हो, चार हो तो अच्छा लगता है, उसकी ज्यादा बीवियां खिदमत वाली हैं। लेकिन अगर किसी मातहत के हाकिम ज्यादा हो तो वो मुसीबत में हो जाती है। अब किसी औरत पर रोब जमाने वाले दो तीन मर्द हों तो उसकी क्या हालत होगी। चुनाचे औरत के लिए खामदों का ज्यादा होना उसकी इज्जत नहीं, उसकी जिल्लत है। वो कहती है मैं किसकी बात मानूं, इसकी मानूं या इसकी मानूं। ऐसे होता है ना। तो खाविंद बीवी के लिए इज्जत यह है उसका खाविंद एक हो, और खाविंद के लिए इज्जत यह है कि उसकी बीवियां कई हों। तो आखिरत में जो नेक बीवियां होंगी वो अपने खाविंद के साथ मुतमैन होंगी, न उनके खाविंद वहां बीमार होंगे, न उनके खाविंद वहां पर कोई ज्यादा उम्र के होंगे, वो अपने खाविंदों के साथ खुशी का वक्त गुजारेंगी, लिहाजा वो वहां पर मुतमैन होंगी। तो इसलिए मर्दों को हूरे मिलेंगी और औरतों को उनके हस्बैंड मिलेंगे वहां। और जो नेक औरतें होती हैं वो तो हस्बैंड के सिवा किसी आप किसी को आंख उठा के नहीं देखती, वो किसी को जुरत नहीं देती कि उनके जिस्म को हाथ लगाए। और फिर ये तो जन्नती हूरों की सरदार औरतें होंगी, ये पाकबाज औरतें कहां पसंद करेंगी कि कोई गैर औरत इनके करीब, गैर मर्द इनके करीब आए। लेकिन चूंकि दुनियादार लड़कियां उनकी सोच भी उल्टी सीधी होती है, तो वो पूछती है कि मौलवी साहब ये बताओ जन्नत में औरतों को क्या मिलेगा। एक लड़की ने मुझे कहा कि क्या और मर्दों को हूरे मिलेंगी तो औरत को क्या मिलेगा। मैंने कहा हूरे मिलेंगे। यूके में एक लड़की थी, वो थी कोई पठान लड़की सरहद साइड की, उसका उसकी स्पेशलाइजेशन यही थी, जो आने वाले आलिम होते थे वो उनके साथ बहस करती थी, नौकरी अच्छी थी, तनख्वाह अच्छी थी, और वो कहती थी जी कि मर्द चार शादियां कर सकता है तो औरत चार मर्द क्यों नहीं कर सकती। उसको मैंने समझाया कि भाई अल्लाह ताला का ये बनाया हुआ निजाम है तो हमें मान लेना चाहिए। और जी अल्लाह ताला ने तो बना दिया, लेकिन बात समझ में भी तो आनी चाहिए ना, हमें समझ नहीं आती, आप हमें समझाएं। मैंने कहा कि अल्लाह ने मर्द को औरत के ऊपर फजीलत दी है। वो जी दी होगी पहले जमाने में जब मर्द औरतों के ऊपर हावी थे, आज तो औरतें भी तालीम याफ्ता हैं, जॉब करती हैं, कमाती हैं, अपनी जिंदगी गुजार सकती हैं, तो आजकल क्या जरूरत है हमें कि हम एक ही मर्द से शादी करें, हम चार से क्यों नहीं कर सकती। फिर मैंने उसे कहा कि देखो मर्द औरत के ऊपर खर्च करता है, उसकी जिम्मेदारी उठाता है। कहने लगी नहीं, अब तो औरतें मर्द पर खर्च करती हैं, मेरी इतनी तनख्वाह है और मेरे खाविंद की तनख्वाह इसके मुकाबले में कुछ भी नहीं, तो मैं चाहूं तो मैं चार खाविंद रख सकती हूं, तो मुझे क्यों रोका जाता है। मैं समझ गया कि ये अब दिमाग में इसके फितना आया हुआ है और जल्दी नहीं समझेगी। तो मैंने कहा कि अच्छा बात देखो, अंग्रेजों में तो शादी का मतलब होता है लड़के और लड़की का आपस में ताल्लुक, बाकी घर वाले करीब नहीं आते हैं। हम मुसलमानों में तो ये एक खानदान का रिश्ता होता है, दो खानदानों की रिश्ता जोड़ होता है आपस में। कहने लगी हाँ ये तो है। मैंने कहा अच्छा ये बताएं कि आप कहती हैं कि चार मर्द होने चाहिए, तो चार तो होंगे खाविंद और चार होंगी आपकी सासें, और अगर हर औरत की छह छह बेटियां हुई तो छह चौक चौबीस आपकी नंदे होंगी। अब जैसे ही मैंने नंदों का नाम लिया ना कि चौबीस नंदे होंगे, कहने लगे नहीं नहीं एक ही ठीक है। मैंने कहा अब दिमाग सीधा हुआ, नंदों से बहुत डरती हैं। तौबा तौबा तौबा। तो न इनको चार सासें गवा रहे हैं ना चौबीस नंदे गवा रहे हैं। तो अल्लाह ताला ने जन्नत में जन्नतियों के लिए बीवियां बनाई हैं, और उनकी बीवियों का हुस्न इतना ज्यादा हो जाएगा कि जन्नती हूरें उनको देखकर ताज्जुब किया करेंगी। और चूंकि दिल पाक होंगे इसलिए कोई मर्द ऐसा नहीं होगा जो गैर औरत की तरफ आंख उठा के देखे, या कोई औरत ऐसी नहीं होगी जो गैर मर्द की तरफ आंख उठा के, वो दुनिया नहीं है, वो जन्नत है, वो अल्लाह के पाकीजा बंदों की जगह है। मैंने एक मरतबा घर में जन्नत का तफसीली तज़किरा किया। सैफुल्ला उस वक्त मोहम्मद नाफे छोटे के बराबर था, तो कोई एक डेढ़ घंटा मैंने तफसील के साथ जन्नत के बारे में बताया। तो जब बता चुका ना, तो सैफी उठ के मेरा हाथ पकड़ के खड़ा हो गया। मैंने पूछा, बेटा क्यों हाथ पकड़े? कहते, अबू जी आपने जन्नत के बारे में बताया है ना। मैंने कहा हाँ। कहता, फिर चले चले फिर। तो मैंने फिर उसे कहा कि ऐसे जल्दी जन्नत नहीं बंदा जा सकता, जब वक्त आएगा अल्लाह ताला हमें पहुंचा दे, हम अल्लाह से दुआ करते हैं। अब उसमें मैंने तज़करा भी किया, हूरेइन का तज़करा, हूर का तज़करा। जब अल्लाह ने किया है तो हम कैसे नहीं करेंगे, हम भी किया। तो हमारी लाहौर से एक खातून मेहमान आई हुई थी, उसने सारा तज़करा सुना और वापस जाके अपने खाविंद को उसने कहा। फिर तज़करा सुना के कहने लगा, मेरे साथ एक वादा करो। वो औरत अपने खाविंद को कहने लगी, मेरे साथ एक वादा करो। खाविंद ने कहा, क्या वादा? कहने का, वादा ये करो कि जन्नत में जब अल्लाह ताला आपको हूर देगा ना, तो आपने कहने, अल्लाह मुझे कोई हूर नहीं चाहिए, बस मेरे पास सिर्फ बीवी रहेगी। तो औरतें हूर के दर्द के सुन के परेशान होती हैं और मर्द खुशियां मना रहे होते हैं, मगर इसको पाकीजा दिल के साथ सोचिए तो खिदमत के लिए बहुत सारे लोग होते हैं। आप देखें, दुनिया में भी कोई बड़ा वीआईपी आता है तो उसको फूल पेश करने के लिए छोटे बच्चे या बच्ची को भेजते हैं। अब फूल तो बड़ा बंदा भी पेश कर सकता है, मगर बच्चों की मासूमियत इतनी प्यारी होती है कि वो किसी को फूल देते हुए अच्छे लगते हैं और बंदा रिसीव करता हुआ इसे खुश होता है। तो अगर दुनिया में छोटे बच्चों से ऐसा काम करवा के खुश होते हैं, तो अल्लाह ने भी जन्नत में छोटी उम्र के बच्चे बच्चियों को खिदमत के लिए मुतय्यन कर दिया कि अल्लाह मेरे बंदो, तुम आओगे, तुम तो बादशाह होगे और तुम्हारे लिए छोटे बच्चे होंगे जो तुम्हारी खिदमत किया करेंगे। बाल लोग इतराज करते हैं, वो जी मुसलमान बच्चों से बेगार लेते हैं तो जन्नत में भी बच्चों से काम लिए जाएंगे। भाई अल्लाह उनको पैदा ही खिदमत के लिए करेंगे, तो खिदमत करनी उनके लिए बेगार नहीं होगी, उनके लिए इज्जत होगी। इसलिए मुसलमानों का जो हूर गिलमान का कंसेप्ट है, उसके ऊपर कोई इतराज नहीं किया जा सकता। फिर अल्लाह फरमाते हैं, फबिअय्यि आलाए रब्बिकुमा तुकज्जिबान, तुम अपने रब की कौन कौन सी नेमतों को जुटलाओगे। फिर जो मोमिनों की बीवियां होंगी, अल्लाह फरमाते हैं, कअन्नहुन्नल याकूत वल मरजान, वो तो याकूत और मरजान की जैसी खूबसूरत होंगी। याकूत कहते हैं रूबी को। अब आप बताएं, रूबी का पत्थर कितना खूबसूरत होता है। औरतें उसको अंगूठियों में लगवाती हैं और जो दुनिया की मलकाएं हैं वो उसको अपने ताज में सजाती हैं, रूबी को। अल्लाह ने उसकी मिसाल दी कि वो जो जन्नत में मुसलमानों की बीवी होंगी, उनको अल्लाह ताला रूबी की तरह खूबसूरत बना देंगे। फबिअय्यि आलाए रब्बिकुमा तुकज्जिबान, तुम अपने रब की कौन कौन सी नेमतों को जुटलाओगे। देखें, जब लकड़ी का फर्नीचर बनाया जाता है ना, तो बहुत ही भद्दा होता है फर्नीचर। आखिर के ऊपर एक पॉलिश होती है, उसका नाम होता है लिकर। वो लिकर जब चढ़ा देते हैं तो ऐसे लगता है जैसे शीशा ही चढ़ा दिया गया है, और फर्नीचर इतना खूबसूरत लगता है कोई हद नहीं। बिल्कुल इसी तरह जन्नती औरतें जो जन्नत में जाएंगी, तो अल्लाह ताला इनके चेहरे के ऊपर अपने नूर का लिकर चढ़ा देंगे और ये इतनी खूबसूरत हो जाएंगी कि इनके ऊपर जन्नती औरतें भी ताज्जुब किया करेंगी। फिर अल्लाह फरमाते हैं कि एहसान का बदला एहसान होता है। ये मेरे वो बंदे थे जिन्होंने दुनिया में रहते हुए गुनाहों से अपने आप को बचाया और अपने नफ्स को सब्र दिलाया और दुनिया में छोड़ के मेरे पास आ गए। अब इनका बदला मैं इनको दे रहा हूं कि मैं इनको आखिरत में बादशाहों जैसी जिंदगी अता कर रहा हूं। अल्लाह ताला हमें भी اپنی پسندیدہ جگہ جنت عطا فرمائے اور ہمارے لیے اللہ آج کی رات میں فیصلہ فرما دے. وآخر دعوانا ان الحمد للہ رب العالمین.